यो रेडियो नेपाल हो। अब उषा लोहनीबाट समाचार सुन्नुहोस्। संसदले नागरिकता विधेयक प्रमाणीकरणका लागि पुनः राष्ट्रपति समक्ष पठाएको छ। राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पुनः पारित भएको विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गर्नुभई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको संसद सचिवालयले जनाएको छ। राष्ट्रपति भण्डारीले साउन 29 गते सन्देशसहित विधेयकमा पुनर्विचार गर्न भन्दै संसदमा फिर्ता पठाउनु भएको थियो। प्रतिनिधि सभाले भदौ 2 गते उक्त विधेयकमा कुनै परिवर्तन नगरी पुरानै अवस्थामा पारित गरेको थियो। त्यसपछि राष्ट्रिय सभामा पठाइएको विधेयक राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाएको थियो। भदौ 15 विधायन समितिबाट पनि हुबहु पारित भएर आएको विधेयक भदौ 16 राष्ट्रिय सभाबाट पारित भएको हो। संवैधानिक व्यवस्था अनुसार नागरिकता विधेयक दुवै सदनले संशोधन गरेर वा नगरेर फेरि पेश गरेमा राष्ट्रपतिले 15 दिनभित्र प्रमाणीकरण गर्नुपर्ने हुन्छ। सत्तारूढ़ गठबन्धनको सीट बाँडफाँड कार्यदलको बैठकमा 1-2 दिनमै सीट बाँडफाँड गरिसक्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा गठबन्धनका दलहरूबीच आगामी चुनावका लागि 2 दिनभित्र सीट बाँडफाँडसँगै निर्वाचन क्षेत्रको टुंगो लगाउने गरी छलफल भएको नेताहरूले बताउनु भएको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल नयाँ हुने निर्वाचनका लागि मनोनयन पत्र पेश गरेपछि पनि कायम रहनु उपयुक्त नदेखिने जनाएको छ। नेपाल सरकारले अर्को निर्वाचन भई नयाँ सदस्य सहितको पहिलो बैठक भएपछि हालका सांसदको कार्यकाल सकिने गरी प्रतिनिधि सभाका केही ऐन संशोधन मार्फत विधेयक प्रस्तुत गरेका सन्दर्भमा आयोगले असहमति जनाएको हो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ बिहान 10 बजेको समाचार। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। मकवानपुरमा जापानी इन्सेफलाइटिस संक्रमणबाट 3 जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार संक्रमणबाट जिल्लाको बकैया गाउँपालिका 7 2 र हेटौटा उपमहानगरपालिका 3 बसामाडीका 1 मृत्यु भएको छ। बागमती गाउँपालिका 4 बस्ने वर्ष 48 सुस्मिता गोले उक्त रोगको संक्रमणबाट गम्भीर बिरामी भई थप उपचारका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको र उनको अहिले उपचार भइरहेको छ। यसै गरी मकवानपुरमा अझै पनि डेंगूको प्रकोप नियन्त्रण भन्दा बाहिर रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। उनीहरूलाई तत्काल उपचारको व्यवस्था मिलाइएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक तिवारीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानको राजधानी काबुल स्थित रूसी दूतावास बाहिर हिजो भएको आत्मघाती बम विस्फोटमा परि दूतावासका 2 कर्मचारी र कम्तीमा 1 सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रहरी अधिकारी र रूसी सरकारी समाचार संस्थाले जनाएका छन्। आक्रमणकारी आफैले विस्फोट गराएको हो वा सुरक्षाकर्मीले गोली चलाउँदा विस्फोट भएको हो भन्ने स्पष्ट हुन सकेको छैन। मृत्यु हुनेको संख्या अझै बढ़ी हुने अनुमान गरिएको छ। रूसी विदेश मन्त्रालयले मृत्यु हुनेमा दूतावासका 2 कर्मचारी रहेको जनाएको छ। काबुल प्रहरी प्रमुखका प्रवक्ता खालिद जादरानले विस्फोटमा 10 घाइते भएको बताउनु भएको छ। पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको संगठन ओपेक र यसका सहयोगी ओपेक समूहले अक्टोबरमा उत्पादन थोरै कटौती गर्ने घोषणा गरेको छ। त्यस समूहले मन्दीको डरले हालै घटेको तेलको मूल्यलाई बलियो बनाउन उत्पादन थोरै कटौती गर्ने घोषणा गरेको हो। ओपेकले सेप्टेम्बरको तुलनामा अक्टोबरमा प्रतिदिन 1,00,000 ब्यारेलले उत्पादन कटौती गर्ने निर्णय गरेको छ। ओपेक र गैर ओपेक मन्त्री स्तरीय 32 बैठकपछि जारी गरिएको विज्ञप्ति मार्फत यसबारे जानकारी गराइएको छ। र साफ महिला फुटबल च्याम्पियनशीपको 6 संस्करण आजदेखि काठमाडौँको दशरथ रंगशालामा हुँदैछ। नेपाल र भूटान बीचको खेलसँगै आजदेखि प्रतियोगिता शुरू हुन लागेको हो। प्रतियोगितामा नेपाल, भारत, भूटान, श्रीलंका, बंगलादेश, पाकिस्तान र मालदिव्सको सहभागिता रहेको छ। सहभागी 7 टोलीलाई 2 चरणमा विभाजन गरिएको छ। प्रतियोगिताको अन्तिम खेल असोज 3 गते हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। यो सँगै रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।